यो रेडियो नेपाल हो। अब अच्युत अरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वर्तमान र भावी पुस्ताको हितका लागि संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेका दस्तावेज कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित, कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर ताल भरिन लागेकाले सतर्कता अपनाउन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चाडपर्वमा आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न सबै पक्षलाई राष्ट्रिय मानवाधिकार आयोगको अनुरोध। र इण्डोनेसियामा एक अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा 15 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले 2063 वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ़ रहेको बताउनुभयो। संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनैतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसदले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरिसकेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो।
एज अ नेसन इमर्जिङ फ्रम कन्फ्लिक्ट, नेपाल डीपली अंडरस्टैंड्स द प्रोफाउंड वैल्यू अफ पीस एण्ड पोलिटिकल स्टेबिलिटी। सिन्स द साइनिङ अफ द कम्प्रेहेन्सिभ पीस एकर्ड इन 2006, नेपाल हेज बीन फर्मली फोकस्ड अन कम्प्लिटिङ द पीस प्रोसेस एट द अर्लिएस्ट। इमिडिएटली आफ्टर द फर्मेसन अफ माई गभर्मेन्ट, पार्लियामेन्ट पास्ड ए ट्रान्जिसनल जस्टिस बिल टु सेटल ट्रान्जिसनल जस्टिस इस्यु वान्स एण्ड फर अल। वाइल वी इम्प्लिमेन्ट द ल, विल अपहोल्ड विक्टिम्स राइट्स इन्क्लुडिङ ट्रुथ एण्ड जस्टिस। We'll also use reparations and reconciliation to heal the wounds and scars of conflict period. We appreciate support from international community, including the UN system, in this regard.
संक्रमणकालीन न्याय सम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघ सहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री ओलीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरीब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश बीचको विरोधाभासमा रहेको उल्लेख गर्नुभयो। साथै उहाँले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री ओलीले समिट अफ द फ्यूचर मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व व्यवस्था निर्माण गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको उल्लेख गर्नुभयो। वर्तमान र भावी पुस्ताको हितका लागि सम्मेलनले अनुमोदन गरेका 3 दस्तावेज कार्यान्वयन गर्ने दृढ़ संकल्प सबैले प्रस्तुत गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड़ थियो। नेपालको सबै क्षेत्रको विकासका निम्ति लामो समयदेखि अघि सारिएको कसैलाई पछाडि नछाडिने सिद्धान्त देश विकासको आधारशिला भएको बताउँदै उहाँले यो नेपालको संविधानमा समाहित रहेको तथा यसले समावेशिता, समानता, न्याय, समानुपातिक प्रतिनिधित्व, मानवाधिकार र समाजको सबैभन्दा कमजोर वर्गका लागि सामाजिक सुरक्षाको प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राखेको स्पष्ट गर्नुभयो। जलवायु परिवर्तनका कारण हामी बसेको पृथ्वी, जनता र समृद्धिमा गम्भीर चुनौती खड़ा गरेको बताउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले प्राचीन हिमालयमा विशाल हिउँको भण्डार हराइरहेको र यो क्षतिले नेपालको सीमाभन्दा बाहिर रहेका अरबौं मानिसलाई पानीको उपलब्धतामा जोखिम उत्पन्न भएकोमा चिन्ता व्यक्त गर्नुभयो। नेपालले आफ्ना वन, पहाड़ र नदी मार्फत पृथ्वीको स्वास्थ्यमा ठूलो योगदान गरिरहेको बताउँदै यी प्रयासका बावजूद जलवायु परिवर्तनको मारमा देश परिरहेको यथार्थ सुनाउनुभयो। उहाँले हरित गृह ग्यास उत्सर्जनमा नेपालको शून्य योगदान भए पनि जलवायु परिवर्तनका प्रभावबाट पिरोलिएकाले न्यायका लागि आह्वान गर्नुभयो।
Climate change has emerged as the gravest threat to our planet, people and prosperity. My own country, Nepal, is particularly hard hit. We stand as one of the most vulnerable nations to climate change and are ranked as the 20th most disaster-prone country in the world. Of utmost concern is the alarming rate at which the pristine Himalayas, often referred to as the third pole, are losing their vast snow reserves. This loss threatens water availability for billions of people living downstream, extending far beyond the borders of my country.
राष्ट्रसंघीय शान्ति सेनामा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने राष्ट्रका रूपमा नेपाल रहेको र विश्व शान्तिका लागि आफ्नो योगदानलाई अझ सुदृढ गर्न तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले शान्ति मिशनमा नेपालले उच्च नेतृत्वमा उचित प्रतिनिधित्व पाउनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले महासभाका अध्यक्ष र महासभाको ब्यूरोका अन्य सदस्यहरूलाई निर्वाचित भएकामा बधाई दिँदै उहाँहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न नेपालले सहयोग गर्ने बताउनुभयो। साथै उहाँले महासभाका पूर्व अध्यक्ष डेनिस फ्रान्सिसलाई 78 सत्रको सफलतापूर्वक नेतृत्व गरेकामा धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले महासचिव एन्टोनियो गुटरेसलाई विश्वव्यापी चुनौतीहरूको समाधानका निमित्त बहुपक्षीयतालाई सुदृढ पार्न निरन्तर समर्पणका साथ लागि परेकामा आभार व्यक्त गर्नुभयो। महासचिव गुटरेसले गत वर्ष नेपाल भ्रमण गरेर गौतम बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश तथा सगरमाथा क्षेत्रबाट हिमाल जलवायु विपत्तिमा परेको सन्देश दिनुभएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका दुष्प्रभाव विरूद्ध लड्न विश्वका सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ। यसैगरी प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघको 79 महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाले नेपाल आन्तरिक रूपमा द्वन्द व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक बिन्दुको अन्तिम तयारीमा रहेको बताउनु भएको छ। राष्ट्रसंघीय शान्ति निर्माण सम्बन्धी फोरमको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डाक्टर राणाले नेपालको संघीय संसदले हालै मात्र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर पीड़ित मैत्री कानून बनाएको उल्लेख गर्नुभयो। फोरमले यस वर्ष सन् 2025 लागि शान्ति निर्माणको मार्गचित्रको पुनः मूल्यांकन समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो। देशभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। महाशाखाको विवरणमा राजधानी काठमाडौँ उपत्यका सहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ। महाशाखाका मौसमविद विनु महर्जनका अनुसार काठमाडौँ सहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। पर्सि आइतबार मध्याहपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ। यस्तै निरन्तरको वर्षासँगै काठमाडौँ उपत्यका लगायत मुलुकका अधिकांश नदी नालामा जलसतह बढ़ेको छ। त्यस्तै वर्षाले काठमाडौँ सहित मुलुकभरको जनजीवन प्रभावित भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बस्नेले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी जलविद्युत आयोजनाको जलाशय इन्द्र सरोवर ताल बिहिबारदेखि परेको अविरल वर्षाका कारण भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। प्राधिकरणले सूचना जारी गर्दै बाँधको सुरक्षालाई समेत विचार गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सृजना हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रति कार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाई अलर्टमा बस्नुहुन अनुरोध गरिएको प्राधिकरणका उपसचिव एवं प्रवक्ता डाक्टर डेजन भट्टराईद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ़ मुगलिङ सड़क खण्ड रातिको समयमा बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सड़क खण्ड रात्रिकालीन समय बन्द गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोलि सड़क खण्डमा बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरणले आजदेखि 4 दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाड़ी जिल्लामा आज र भोलि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। आज बिहानदेखि अवरूद्ध हेटौडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सड़क पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सड़क अन्तर्गत इन्द्र सरोवर गाउँपालिका 2 मा सड़क माथिबाट लेदोसहितको पहिरो जाँदा सड़क अवरूद्ध भएको थियो। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। निरन्तरको वर्षाले विभिन्न स्थानमा पहिरो खसेपछि राप्ती लोकमार्ग अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्लाधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सड़क अवरूद्ध भएको जानकारी दिनुभयो। लगातारको वर्षाको कारण पहिरो जाँदा भेडीटार रविराके सड़क खण्ड र तमोर करिडोर सड़क अवरूद्ध भएका छन्। 2 दिनदेखि निरन्तरको वर्षाका कारण पहिरो खसेर सड़कमा थुप्रिएपछि र खोलामा बाढ़ी आउँदा ती सड़कहरू अवरूद्ध भएका हुन्। यसै गरी अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका 7/400 अवरूद्ध भएको सड़क एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरेक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहानदेखि सड़क द्वितर्फी रूपमा अवरूद्ध भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले नेपालमा एआईको प्रयोगमा गोपनीयता पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति तर्जुमाको कार्य भइरहेको बताउनुभयो। उहाँले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति 2080 निर्माण, साइबर सुरक्षाको विषयमा अनुगमन, अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्धन, जनचेतना अभिवृद्धि सम्बन्धी अवधारणा पत्र, प्रविधि र प्रणालीको सुरक्षित र जवाफदेही प्रयोग एवं डिजिटलाइजको सिस्टम निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक निर्माण, सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना सम्पन्न गर्ने काम पनि भइरहेको जानकारी दिनुभयो। संचार मन्त्री गुरूङले सरकारले सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अगाडि बढ़ाउने घोषणा गरेको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको बताउनुभयो। उहाँले खुमलटारमा ज्ञान पार्क स्थापना गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि 2 न्यायाधीश सिफारिश गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश तथा न्याय परिषदका अध्यक्ष विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपधुज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। यस्तै परिषद बैठकले उच्च अदालत का 14 न्यायाधीशको सरूवा सिफारिश गर्ने समेत निर्णय गरेको न्याय परिषदका प्रवक्ता अशोक कुमार छेत्रीले जानकारी दिनुभयो। 45 विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभात फेरी, रक्तदान लगायत कार्यक्रम आयोजना गरिएका छन्। सबैका लागि पर्यटन, पहुँच योग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष 27 सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ भने नेपालमा पर्यटन र शान्ति भन्ने नाराका साथ दिवस मनाइएको छ। दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न संस्था र व्यक्तिलाई सम्मान गरेको छ। सम्मानित व्यक्ति तथा संस्थालाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार र सम्मान प्रदान गर्नुभयो। कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै पर्यटन क्षेत्रमा सक्रिय निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने बताउनुभयो। यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत र पर्यटक राजधानी पोखरामा पर्यटन सम्बद्ध विभिन्न संघ संस्थाले कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाएका छन्। शेर्पा पर्यटन व्यवसाय संघ नेपालले स्टिनको 6ठौं वार्षिक साधारण सभाको उपलक्ष्यमा पर्यटन सम्बन्धी क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएका विभिन्न संचारकर्मीहरूलाई सम्मान गरेको छ। सो अवसरमा रेडियो नेपालको शेर्पा समाचार सम्पादक तथा वाचक मिङमा प्रधान लामा समेतका संचारकर्मीहरू सम्मानित हुनुभएको छ। 2072 सालको भूकम्पले ढालेको धरहरा पुनर्निर्माणपछि सर्वसाधारणका लागि खुल्ला गरिएसँगै अवलोकन गर्न आउने दर्शकको भीड़ लागेको छ। यही असोज 3 गते संविधान दिवसको दिनदेखि खुल्ला गरिएको धरहरामा हालसम्म करिब 35,000 जनाले अवलोकन गरेको शहरी विकास मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
डराएर जान सक्छ भनेको थियो, डर लाग्ने एकछिन ल्याउँदो रहेछ, माथि थाहै नपाइकन ल्याइहाल्यो, परलय रमाइलो सबै संसार देखिने रमाइलो भयो।
उहाँ हुनुहुन्थ्यो काठमाडौँको नेपालटारबाट धरहरा घुम्न आउनुभएकी 95 वर्षकी मित्र कुमारी ढुङ्गाना। बुधबार दिउँसो धरहरा पुग्दा धरहराको 20 तलाबाट काठमाडौँ उपत्यकाको मनमोहक दृश्य निहाल्न वृद्ध वृद्धादेखि साना बालबालिका पनि त्यहाँ पुगेका भेटिए। धरहराबाट काठमाडौँको दृश्य हेर्न पाउँदा रमाइलो महसुस भएको बताउँदै जुम्लाकी 11 वर्षकी एलिसा राउत।
एक हप्ता अगाडि अनलाइनबाट काटेको टिकट भर्खर आज पाल पाइयो, यो भ्यू देखेर धेरै रमाइलो लाग्यो।
10 संविधान दिवसको अवसर पारेर असोज 3 गतेबाट सर्वसाधारणका लागि धरहरा खुल्ला गरिएसँगै यति बेला धरहरा अवलोकन गर्नेहरूको घुइँचो लाग्ने गरेको छ। धरहरा अवलोकन गर्न आन्तरिक मात्रै नभएर बाह्य पर्यटक पनि पुग्ने गरेका छन्। भारतको बेंगलोरबाट नेपाल घुम्न आउनुभएका शेषप प्रकाश कुस्मनले धरहराबाट देखिएको दृश्यले मन नै लोभ्याएको हरेक दिन बिहान 10:30 बजेदेखि अपरान्न 4:30 बजेसम्म खुल्ला रहने धरहरा बुधबार र सार्वजनिक विदाका दिन बन्द रहनेछ भने शनिबार खुल्ला रहनेछ। धरहरा अवलोकनका लागि निशुल्क अनलाइन टिकटको व्यवस्था गरिएको छ भने टिकट बुक गरेर आउने जोसुकैले सहज रूपमा प्रत्येक घण्टामा 200 जनासम्म धरहरा चढ्न सक्नेछन्। अर्को व्यवस्था नहुन्जेलसम्म सर्वसाधारणले निशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ। शहरी विकास मन्त्रालय धरहरा अवलोकनको व्यवस्थापनका लागि खटिनु भएका वीर सिंह भण्डारी।
दर्शकहरूको फोटो त एकदम बढी छ, सुरु सुरुमा चाहिँ नबुझेर अफलाइन नै आइदिनु भयो कि हामीलाई चाहिँ अनलाइन आइदियो भने हामीले यहाँ क्युआर स्क्यान चाहिँ रिड गराएर फटाफट हुन्छ, अफलाइन आइदियो भने यहाँ विवरण भर्नु पर्छ र बुक भइसके हुन्छ दुःख पाउनु हुन्छ कि त्यही भएर भरेरै आइदिँदा चाहिँ राम्रो हुन्छ। अहिलेसम्म लगभग 35,000 जनाले चढिसक्नु भएको, अर्को व्यवस्था नभएसम्म निशुल्क रूपमा चढ्न पाउनुहुन्छ। सार्वजनिक विधामा विधेय हुन्छ, शनिबार चाहिँ खुल्छ, बुधबार चाहिँ बन्द हुन्छ।
दुई वर्षमा सक्ने गरी 2075 साल कार्तिकमा धरहरा पुननिर्माण शुरू गरिएको थियो। भूकम्पपछि पुननिर्माण तथा पुनस्थापनाको जिम्मा पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण 2078 साल पुसमा खारेज भएसँगै शहरी विकास तथा भवन निर्माण विभागले धरहराको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको छ। अझै पनि धरहरा परिसरको काम पूर्ण रूपमा भने सम्पन्न भइसकेको छैन। धरहरामा बाँकी रहेको निर्माण कार्य भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। ऐतिहासिक सम्पदा भए पनि धरहरा बहुउपयोगी आधुनिक भवनका रूपमा निर्माण भएको छ। पहिले 5 रोपनी क्षेत्रफलमा मात्रै फैलिएको धरहरा हाल 42 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। नयाँ धरहराको 3 तल्लामा भूमिगत पार्किङको व्यवस्था छ, जसमध्ये हाललाई 2 र 4 पाङ्रे दुवै सवारी साधन निशुल्क रूपमा पार्किङ गर्न सकिनेछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
राष्ट्रिय मानवाधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। दशैं तिहार र छठ पर्व नजिकै गर्दा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो। आम उपभोक्ताको अधिकार संरक्षणका लागि चाडपर्वको समयमा आवत जावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानवाधिकार मैत्री बनाउन जरूरी रहेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पश्चिमी इण्डोनेसियाको अवैध सुन खानीमा गएको पहिरोमा कम्तीमा 15 जनाको मृत्यु भएको छ भने भग्नावशेषमा पुरिएर दर्जनौं बेपत्ता भएका छन्। सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा बिहिबार भारी वर्षाले पहिरो निम्त्याएको प्रान्तीय विपद न्यूनीकरण विभागले जनाएको छ। युद्धविरामको लागि भएको अन्तर्राष्ट्रिय दबावको बावजूद इजरायल हिजबुल्लाह बीचको आक्रमण जारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा युद्धविराम गर्ने सम्बन्धमा अमेरिकासँग आफ्नो टेलिफोन वार्ता जारी राख्ने बताउनु भएको छ। गत सोमबारदेखि इजरायली आक्रमणमा परि झण्डै 800 मानिसको मृत्यु भइसकेको लेबनानी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाका किसानले यस वर्ष स्याउ बिक्री गरेर 1 करोड़ रूपियाँ भन्दा बढ़ी आमदनी गर्न सफल भएका छन्। व्यापारी बारीमै आएर स्याउ उठाएपछि कृषकहरूलाई निकै सहज भएको र गाउँपालिकाले समेत बजारका लागि सहजीकरण गरेपछि त्यहाँका कृषकहरू उत्साहित भएका बाजुराबाट राजेन्द्र बीकले जनाएका छन्। बाजुरामा स्थानीय डेलिसियस, रोयल रेड डेलिसियस, गोल्डेन, गाला, फुजी लगायतका स्याउ उत्पादन हुने गरेको स्वामी कार्तिक खापर गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो। काठमाडौँमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव आयोजना हुने भएको छ। असोज 13 गते आइतबारदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सवको आयोजना हुने मेलाका संयोजक जितेन्द्र कुमार श्रेष्ठले बताउनुभयो। काठमाडौँ महानगरपालिका र घरेलु तथा साना उद्योग संघ काठमाडौँको संयुक्त आयोजनामा स्थानीय खानाका परिकार तथा मौलिक उत्पादनहरू राखी सञ्चालन हुने मेला असोज 23 गतेसम्म चल्नेछ। गत भदौ पहिलो सातादेखि घट्ने क्रममा रहेको शेयर बजार यो साता पनि घटेको छ। गत साता 2576 अंकमा बन्द भएको शेयर बजार यस साता 90 अंक अर्थात 3.49% घटेर 2486 बिन्दुमा पुगेको छ। यसरी बजार घट्दा कारोबार रकम पनि घटिरहेको छ। उता लगातार उकालो लाग्दै आएको सुनको मूल्यले भने शुक्रबार हालसम्मकै उच्च मूल्य कायम गरेको छ। बिहिबार प्रति तोला 1,60,700 रूपियाँमा कारोबार भएको छापावल सुनको मूल्य शुक्रबार प्रति तोला 1,61,200 कायम भएको र यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
नेपालले एएफसीयू 20 एसियन कप 2025 छनौट अन्तर्गत समुचरणको अन्तिम खेलमा पनि पराजय बेहोरेको छ। न्यू ताइपेन सिटीमा शुक्रबार भएको खेलमा नेपाल 4-0 पराजित भएको हो। यो सँगै नेपालले 3 अंकसहित छनौट अन्त्य गरेको छ। नेपाल कम्बोडियासँग 4-1 पराजय बेहोर्दै प्रतियोगिताको शुरूआत गरेको थियो। यो खेलमा समीर तामाङले 1 मात्रै गोल गरेका थिए। नेपालले चाइनिज ताइपेनलाई 3-1 हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो, तर तेस्रो खेलमा भने नेपाल त्यो लय गुमाउँदै उज्बेकिस्तानलाई 6-0 नतिजा सुम्पियो। विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहँदै इन्फा महिला लीगको दोस्रो चरण सुपर लीगमा प्रवेश गरेको छ। शुक्रबार सातदोबाट स्थित अखिल नेपाल फुटबल संघ इन्फा मैदानमा एपीएफले बागमती युवा क्लब विरूद्ध 7-0 सहजित निकाल्यो। जितसँगै 9 खेलमा 25 अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा छ। पराजित बागमती समान खेलबाट 10 अङ्कका साथ छैठौं स्थानमा छ। एपीएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङ 5 तथा अनिता बस्नेत र सविता राणा मगरले समान 1 गोल गरे। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले कर्णाली प्रदेश विरूद्ध 5-0 सहजित दर्ता गरेको छ। जितसँगै 9 खेलमा 22 अङ्कका साथ दोस्रो स्थानमा रह्यो। पराजित कर्णाली समान खेलबाट 4 अङ्कका साथ 9 स्थानमा रहेर बाहिरियो। सातदोबाट स्थित अखिल नेपाल फुटबल संघ इन्फा मैदानमा आर्मीलाई जित दिलाउन चन्द्रा भण्डारी, विमला चौधरी, अमिषा कार्की, दिपा साई र दिपा राईले गोल गरे।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर साधारणतया बदलिरही मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। यस्तै देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 19.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 71.7 मिलीमिटर। काठमाडौँको अधिकतम 19 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 97 मिलीमिटर। पोखराको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस, वर्षा 106.6 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 25.7 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 21.5 मिलीमिटर। र दिपायलको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 10.3 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वर्तमान र भावी पुस्ताको हितका लागि संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेका दस्तावेज कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित, कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर ताल भरिन लागेकाले सतर्कता अपनाउन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चाडपर्वमा आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न सबै पक्षलाई राष्ट्रिय मानवाधिकार आयोगको अनुरोध। र इण्डोनेसियामा अवैध सुन खानीमा गएको पहिरोमा कम्तीमा 15 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।